नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बजेटमाथि संसदमा छलफल सुरु, प्रतिपक्षी काँग्रेसका सांसदको चर्को विरोध, निर्वाचन क्षेत्र विकास कार्यक्रममा बजेट नदिएको भन्दै सत्ता पक्षकै सांसदको आक्रोश।
चारकोवलले स्थानीय तहमा वडा अध्यक्ष वडा सदस्य बसालेर हामी विनियोजन गर्नु परेर यो कहीँ मिल्ने कुरा हो? यो कहीँ मिल्ने कुरा हो? कसले सहन्छ?
रुकुममा 14 वर्षीय बालकद्वारा 3 वर्षकी बालिका बलात्कृत, जबरजस्ती करौनी गर्ने एकजनालाई धनकुटामा 5 वर्ष कैद।
33 किलो सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्री पूर्वपक्षका लागि थुनामा, खत्रीको आत्मसमर्पणले अनुसन्धानमा थप सहज भएको प्रहरीको भनाई।
नाइजेरियाको जम्फारामा लुटेराको आक्रमणमा परि 11 जनाको ज्यान गयो, अरू थुप्रै नागरिक घाइते।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मीको जित, सन्दीप लामिछाने सम्मिलित टिम विश्व 11ले आज राति वेस्ट इन्डिजसँग खेल्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिपक्षी नेपाली काँग्रेस र सत्तापक्षकै केही सांसदले आउँदो आर्थिक वर्षको लागि संसदमा पेश भएको बजेटको विरोध गरेका छन्। प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गर्नुको सट्टा अर्थमन्त्रीले धम्क्याउने काम गरेको आरोप लगाउनुभयो। मन्त्री विश्वकर्माले सरकारले कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाउँदै बजेटलाई हावादारीको संज्ञा दिनुभयो।
सरकार वर्षको 5 लाख रोजगारीको अवसर सिर्जना गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्छ, लाखौं रोजगारीको अवसर सिर्जना गर्ने निजी क्षेत्रलाई यो बजेट वक्तव्यमा कहीँ पनि सम्बोधन गरिएको छैन। बरु अर्थमन्त्री स्वयंले उहाँले अम्लो ठडाएर अर्थमन्त्रीजीले भन्नुभएको छ, अब कुनै पनि व्यवसायीलाई मन परी गर्ने छूट छैन भनेर व्यवसायीहरूलाई बजेट मार्फत त हतोत्साही गर्नुभयो, अब आफै व्यक्तिगत अन्तर्वार्ताबाट पनि फर्काइरहनु भएको छ। यसले नेपालमा लगानीको वातावरण बन्छ कि बन्दैन? आयातमा निर्भर गरेर राज्य भन्सार करबाट चल्ने सरकारले वैदेशिक व्यापार घाटा अन्त्य गर्छु भन्ने कुरा दुवा सपना मात्रै हुन्छ। त्यसैले यो बजेट समग्रमा भन्ने हो भने हावादारी बजेट छ।
तर सांसद हृदय त्रिपाठीले चुनावपछि पहिलेको सरकारले गरेका कार्यक्रम बजेटको प्राथमिकतामा परेनन् भनेर प्रतिपक्षी नेपाली काँग्रेसले रोदन गर्नुको औचित्य नरहेको बताउनुभयो। यस्तै राजपाका सांसद शरद सिंह भण्डारीले बजेट विभेदकारी भएको टिप्पणी गर्नुभयो। उहाँले मधेसलाई बजेटले न्यायोचित ढंगले सम्बोधन नगरेको बताउनुभयो। यसैबीच सत्ता पक्षकै सांसद गजेन्द्र बहादुर महतले अर्थमन्त्रीले सांसदहरूको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधि सभा बैठकमा आक्रोश पोख्नु भएको छ। बजेटमाथिको छलफलका क्रममा सांसद महतले बजेटले आफूहरूलाई सरकारले निर्वाचन क्षेत्र विकास कोषको सट्टा 4 करोड़ दिएको तर वाडाध्यक्षको दर्जामा राखेको भन्दै हरेक वाडाध्यक्षले अनुगमन गर्ने 4 करोड़ रुपियाँ पनि नचाहिने बताउनुभयो।
कोही मन्त्री भयो भन्दैमा हामीलाई बाँधेर राख्नु पाइन्छ भने, हामीलाई तह लगाउनु पाइन्छ, हामीलाई अपमानित गर्नु पाइन्छ, हामीलाई वडा अध्यक्षको ठाउँमा लिएर राख्नु पाइन्छ भने, कोही मन्त्री हुँदै त पाइन्छ? यो अधिकार कसैलाई छ? चाहिँ कुरा हेर्नुहोस् न, चाहिँ यसरी हाम्रो 4 करोड़ नेताहरू जाने ठाउँमा जति बजेट गरिरहेको छ त्यति जानु पर्यो हामीले, सकियो। सर महोदय, यो असाध्य अपमानित भएका छौँ हामी। यो चारकोवलले स्थानीय तहमा वडा अध्यक्ष वडा सदस्य बसालेर हामी विनियोजन गर्नु पर्यो, यो कहीँ मिल्ने कुरा हो? यो कहीँ मिल्ने कुरा हो? कसले सहन्छ? त्यसो भए सर महोदय, यो कुरामा अर्थमन्त्रीले सोचुन्, कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्नु पाइँदैन।
प्रतिनिधि सभामा आज भोलि र पर्सि 3 दिन बजेटबारे छलफल हुनेछ भने राष्ट्रिय सभामा आज र भोलि 2 दिन छलफल हुँदैछ। बजेटमाथिको छलफलपछि अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो।
यस्तै अर्थविदहरूले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन्। काठमाडौँमा आज भएको बजेट सम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्रीले पाँच वर्षभित्र दोहोरो अङ्कले आर्थिक वृद्धि गर्ने लक्ष्य अनुसार बजेट आउन नसकेको बताउनुभयो।
डबल डिजिटको आसपासमा हाम्रो आर्थिक वृद्धि गर्नको लागि त 17-17.5 खर्ब रुपियाँ चाहिँ खर्च गर्नुपर्छ एन्युअली। उहाँहरूले भनेका कुराहरू हो नि त। अब 13-15 अर्ब रुपियाँको चाहिँ बजेट आएपछि हामी त्यो 8% पनि आर्थिक वृद्धि हासिल गर्छौँ भन्ने कुरा म सहमत छैन। खास बजेट बनाएर वास्तवमा राजनीतिक दर्शनसँग पनि सम्बन्धित भएको कुरा हो क्या। यति तहरो कम्युनिस्ट पार्टीले पेश गरेको बजेट भने चाहिँ जे जस्तो किसिमबाट भनिन्थ्यो त्योभन्दा खासै फरक नभएको हुनाले नि त्यो लक्षित वर्ग भने देखिँदैन।
पश्चिम रूकुमको 8 बिस्कोट नगरपालिकामा 3 वर्षीय नाबालिका बलात्कृत भएकी छिन्। 8 बिस्कोटको 12 नम्बर वाडाकी नाबालिकालाई 14 वर्षीय एक किशोरले बलात्कार गरेका हुन्। त्यसै वाडाका 14 वर्षीय किशोरले नाबालिकालाई ललाई फकाई आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। पीड़ित नाबालिकालाई स्थानीय मेडिकलमा उपचार गर्न लगेपछि घटना सार्वजनिक भएको हो। 8 बिस्कोट प्रहरीले घटनामा संलग्न किशोरलाई पक्राउ गरेको छ। बलात्कारी किशोरको नाम भने प्रहरीले गोप्य राखेको छ। रुकुममै एक किशोरीलाई बलात्कार गरेको आरोपमा 2 जना युवक पक्राउ परेका छन्। सानीभेरी गाउँपालिका 5 का विशाल केसी र धनसिंह बाठालाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनीहरूले एक किशोरीलाई पटक पटक बलात्कार गरेको प्रहरीको भनाई छ। प्रहरीले बलात्कृत किशोरी गर्भवती भएको पनि जनाएको छ।
यस्तै 17 वर्षीय युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाका राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले 5 वर्षको कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश नारायण प्रसाद पराजुलीको एकल इजलासले विश्वकर्मालाई 5 वर्ष कैद र 35,000 रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गोपाल खनालले जानकारी दिनुभयो। उनलाई तेह्रथुमको लालीगुराँस नगरपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गएको कात्तिक 10 गते धनकुटाको सिधुवाबाट पक्राउ गरेको थियो।
33 किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पूर्वपक्षको लागि थुनामा पठाइएको छ। जिल्ला अदालत मोरङमा आज बयान लिएपछि न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले उनलाई जिल्ला कारागार मोरङमा पठाउन आदेश दिएको हो। आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै न्यायाधीश शर्माको इजलासले खत्रीलाई संगठित अपराध ऐन 2070 अनुसार पूर्वपक्षका लागि मोरङ कारागारमा पठाएको हो। खत्रीले आज बिहान अदालतमा गएर आत्मसमर्पण गरेका थिए। सुन काण्डका मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेतीले एसएसपी खत्री सुन तस्करीका मुख्य सहयोगी भएको र उनले नै पैसा दिएर आफूहरूले विदेशबाट ल्याउने सुन विमानस्थल बाहिर पठाउन सहयोग गर्ने गरेको बयान दिएका थिए। विमानस्थलमा कार्यरत एसएसपी खत्री सुन तस्करी प्रकरण सार्वजनिक भए लगत्तै फरार भएका थिए। प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलले समेत खत्री विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। 33 किलो सुन काण्डमा गोरे र एसएसपी खत्रीको पक्राउ पछि अनुसन्धानमा थप सहज हुने प्रहरीले जनाएको छ।
कक्षा 10 को अन्तिम परीक्षाका रूपमा रहेको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असारको दोस्रो हप्तामा मात्रै प्रकाशित हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानो टिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले गएको वर्ष असार 2 गते नतिजा प्रकाशित गरेकोमा अहिले भने असारको दोस्रो हप्तामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो। जिल्ला शिक्षा कार्यालयहरूमा कर्मचारी अभाव भएकाले उत्तर पुस्तिका केन्द्रमा आउन ढिला भएको र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिलाइ हुने रेग्मीको भनाइ छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
दिदी, ए अञ्जली दिदी, कता हो?
ओहो, लौ हेर, काम त मारामार छ त। अब एक दुईजना काम गर्ने मान्छे राख्नु पर्यो दिदी।
हेर त कति जिस्काउन सकेको यसले। लु भन, किन आइस?
यहाँ भरपर्दो केही काम गर्न सकिएन, अब विदेश जाउँ भनेको। तपाईँ त विदेश गएर फर्के कि, त्यसैले केही बुझौँ भनेर आएको नि दिदी।
म त भन्छु सकेसम्म विदेश नजा। अब विदेश जाने नै हो भने गार्मेन्टको काममा जा, सुरक्षित हुन्छ, काम पनि सजिलो र कमाइ पनि राम्रो, त्यसको लागि तालिम पनि लिन पाइन्छ र विदेश जानलाई पैसा पनि लाग्दैन। म पनि त्यसै गरी तालिम लिएर गएको त हो नि मोरी।
खाने बस्ने सुविधा सहित सित्तैमा गार्मेन्ट मेसिन चलाउने सिप सिकेर वैदेशिक रोजगारीमा जान सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840255280 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बजेटमाथि संसदमा छलफल शुरू, प्रतिपक्षी कांग्रेसका सांसदको चर्को विरोध, रूकुममा 14 वर्षीय बालकद्वारा 3 वर्षकी बालिका बलात्कृत, 33 किलो सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्री पूर्वपक्षको लागि थुनामा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। सरकारले आउँदो वर्षका लागि कृषि क्षेत्रमा 79,53,00,00,000 रूपियाँ बजेट छुट्याएको छ। 5 वर्षभित्र कृषि उत्पादन दोब्बर बनाएर देशभित्रै रोजगारी सृजना गरी युवालाई विदेश पलायनबाट रोक्ने सरकारको लक्ष्य छ। तर चालू आर्थिक वर्षभन्दा 22 अर्ब बढ़ी बजेट कृषि क्षेत्रको अनुसन्धान र विकासमा कार्यान्वयन गर्न भने चुनौती रहेको विज्ञको भनाइ छ। साथी विष्णु विश्वकर्माले बजेटले कृषि क्षेत्रका कुन कुन कुरालाई समेटेको छ भनी नेपाल कृषि अनुसन्धान परिषद नार्कका विज्ञ ध्रुव भट्टराईलाई सोध्नु भएको छ।
अवश्य पनि यो चाहिँ तपाईँको 5 वर्षको सरकारले एज्युम गरेका छ आफूलाई, 5 वर्षको पहिलो वर्षको बजेट भएको हुनाले सबै कुरा एकैचोटि समेट्ने खालको त छैन। तर पनि एउटा के इन्डिकेसन गरेका छ भने एउटा कमर्सियलाइजेसनको कुरा छ, यहाँनिर उद्यमिकीकरणको कुरा छ, जसले चाहिँ प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाबाट समेट्न खोजिरहेका छ। अर्को चाहिँ पोषण सुरक्षा र चाहिँ आय आर्जनको कुरा छ, जो चाहिँ कृषि ज्ञान केन्द्रद्वारा समेट्न खोजिरहेको छ। र के छ भन्दाखेरि इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि एन्टरप्रेनर बनाउनको लागि सेलेक्सन, फार्मर सेलेक्सन अथवा फार्मरको किसानको वर्गीकरण गरेर वर्गीकृत किसानहरू जो चाहिँ उद्यमी बन्ने खालका छन्, जो चाहिँ अलिकति एन्टरप्रेनर युवा फार्मरहरू छन्, उहाँहरूलाई चाहिँ यो व्यवसायीकरणतिर चाहिँ यदि स्ट्रङ बनाउन सक्यो भने, र अर्को पाटोमा चाहिँ जो आय आर्जनको लागि छ, स्थानीय लेभलमा चाहिँ तपाईँको साना किसानहरूलाई समेट्ने खालको कृषि ज्ञान केन्द्र मार्फत प्रविधिहरू उनीहरूलाई दिएर अथवा विभिन्न सुविधाहरू उनीहरूलाई दिएर यदि अगाडि बढाउन सक्यो र यो कन्सेप्टलाई अगाडि लान सक्यो, र बीमाको कुरा पनि छ यसमा, अनुदानको कुरा पनि छ उद्यमी किसानहरूको लागि, यी सबै समग्रमा हेर्दाखेरि र प्रपर तरिकाले चाहिँ यसलाई कार्यान्वयन गर्न सक्यो भने एउटा साधारण किसानभन्दा उद्यमी किसान फरक हो, यसलाई चाहिँ विशेष किसिमले चाहिँ अगाडि बढाउनु पर्छ र उद्यमी किसान हुँदै र कृषिको औद्योगिकरणतिर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले यसलाई लान खोजेको छ। पक्कै पनि यो चाहिँ राम्रो हो शुरूआत, र यसलाई चाहिँ सबै क्षेत्रले, चाहे त्यो अनुसन्धान, चाहे त्यो विकासमा बसेका मान्छेहरू हो, चाहे सबैले चाहिँ यसलाई चाहिँ समग्र रूपमा चाहिँ राष्ट्रिय महत्वको कुरालाई हामीले ट्रकमा भरेर हाम्रा उत्पादन पठाउने जुन लक्ष्य छ, हामीले चाहिँ उत्पादनलाई बेच्ने जुन लक्ष्य छ, समृद्ध नेपालको परिकल्पना छ, त्यसलाई पूरा गर्नको लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आजको नितान्त आवश्यकता हो।
खासै सरकारले ल्याएको कृषि कार्यक्रम, कृषि बजेटलाई कारण गर्ने चुनौती कतिको छ, किनकि धेरै युवा विदेशमा छन्, अहिले पनि गाउँका धेरै खेत बाँझै छन्।
अब कार्यान्वयन गर्ने चुनौती पक्कै पनि छ, तपाईँले भने जस्तै अझै पनि विभिन्न यो अहिलेको संघीय सिस्टममा सबै स्ट्रक्चरहरू पनि नबनेको अवस्था छ, चाहे त्यो कृषिका हो चाहे अनुसन्धानका हो, सबै स्टेट लेभलमा र चाहिँ स्थानीय सरकार लेभलमा पनि अझै राम्ररी फंक्सन नगरेको अवस्था हो अहिलेको, र ती सबै कुराहरूलाई चाहिँ राम्ररी चाहिँ अगाडि बढाउनको लागि र युवा पलायन भएका विदेशका युवाहरूलाई पनि आकर्षित गर्नको लागि स्थानीय सरकारले युवा किसानहरूलाई चाहिँ 2-3 पेजको उनीहरूको व्यावसायिक योजना बनाएर उनीहरूलाई चाहिँ केही विशेष सुविधा, विशेष प्याकेजको व्यवस्था यही कार्यक्रमहरू मार्फत गर्न सक्यो भने अवश्य पनि युवाहरू फर्किएर हाम्रो देशमै चाहिँ आफ्नो व्यवसायलाई अगाडि बढाउन सक्नुहुनेछ।
उहाँ हुनुहुन्थ्यो कृषि अनुसन्धान परिषद नार्कका विज्ञ ध्रुव भट्टराई। सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेट कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिँदै अब फेरि खबरकै सिलसिला। गृहमन्त्री रामबहादुर थापा बादलले भ्रष्टाचारी विरूद्ध स्टिङ अपरेशन जरूरी रहेको बताउनु भएको छ। नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको विकास र समृद्धिमा भ्रष्टाचारीहरूले अवरोध गरिरहेको भन्दै त्यस विरूद्ध लाग्न पनि आग्रह गर्नुभयो। लागू औषध कारोबारी, राजस्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर र राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरूरी रहेको भन्दै गृहमन्त्री थापाले भ्रष्टाचारको जालो तोड्ने काममा सहयोग गर्न पत्रकारसँग आग्रह गर्नुभयो।
ती भ्रष्टहरू जसले यो विकास र समृद्धिको मार्गमा बाधक छन् ती भ्रष्टहरूलाई तपाईँहरूलाई अगाडि ल्याउन जरुरी छ, तिनीहरूको फोटो सार्वजनिक गर्न जरुरी छ। ती तस्करहरू जसले राजस्व छलेका छन् यो देशको अर्थतन्त्रलाई उनीहरूले डुबाइराखेका छन्, ती राजस्व छल्ने ती भ्रष्टाचारीहरू त्यो चाहे भन्सारमा हुन् अथवा ब्युरोक्रेसीमा हुन् अथवा विभिन्न उद्योग व्यवसायमा हुन् ती वास्तवमा दलाल र नोकरशाह पुँजीपतिहरू।
सुर्तीजन्य पदार्थको सेवन र हृदय रोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धूमपान तथा सुर्तीरहित दिवस मनाइएको छ। चुरोट र सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पार्ने हानिबारे जनचेतना बढ़ाउन विश्व स्वास्थ्य संगठनको आह्वानमा मे 31 तारीकमा यो दिवस मनाउने गरिन्छ। चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके 11% मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा सुर्ती चुरोट खाएकै कारण वर्षेनी 25,000 भन्दा बढ़ी मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ। गर्भवती भएका बेला सुर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन्।
फलाम खानीको सम्भाव्यताबारे अध्ययन गर्न भूगर्भविदको टोली बझाङ पुगेको छ। खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे सहित तीनजनाको टोलीले आज तलकोट गाउँपालिकाको भोपुर रुवा तोला सड़कको बयलधारमा रहेको सम्भावित फलाम खानीको अध्ययन गरेको छ।
कास्कीको रूपा गाउँपालिकामा रहेका 5 स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ। स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएसँगै रगत, दिशा पिसाब, खकार लगायत जाँच गरी 20 प्रकारका रोगको परीक्षण गर्न पोखरा जानुपर्ने बाध्यता हटेको छ।
मालपत कार्यालय चितवनका नायब सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकर प्रसाद धिताल 25,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। लाल पूर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा निरौला र धितालाई अख्तियारको कार्यालय हेटौँडाबाट खटिएको टोलीले 25,000 रूपियाँ घुससहित पक्राउ गरेको हो।
प्रहरीले काठमाडौँका विभिन्न स्थानका होटल तथा रेस्टुरेन्टमा छापा मारी 39 किशोरीको उद्धार गरेको छ। प्रहरी, माइती नेपाल र सिबिन नेपालको संयुक्त टोलीले गोंगबु, ठमेल, कोटेश्वर, बालाजु लगायतका क्षेत्रका 8 होटल तथा रेस्टुरेन्टमा छापा मारी उमेर नपुगी काममा लगाइएका र शारीरिक तथा मानसिक शोषणमा परेका 39 किशोरीको उद्धार गरेको हो।
यस्तै यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्र लाइसेन्सको लागि ट्रायल दिन आउने 3 नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। मध्यपुर थिमी नगरपालिका 9 राधे राधेको इजी वे ट्रायल सेन्टरमा मोटरसाइकलको ट्रायल परीक्षा दिन आएका नक्कली परीक्षार्थी तेह्रथुमका धनकुमार इङमान र मोरङका अर्जुन राई तथा पास गराइदिन्छु भन्ने 5 थरका प्रेम अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खत्तम पार्यो, खत्तम खत्तम
के खत्तम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्चु पेन्चिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ,
तर हातमा रेन्चु पेन्चिस मात्र भएर के गर्नु? प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पनि सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि BA MA र PhD सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ, मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर CTVT प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
CTVT अन्तर्गत नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiai.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रुकुम पश्चिममा विद्यार्थी मूर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ। बाँफीकोट गाउँपालिका एक लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मूर्छा पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो। उनीहरूमा टाउको दुख्ने र हातखुट्टा झमझमाउने तथा रिङ्गटा लाग्ने, रुने जस्ता लक्षण देखिएको छ।
झापाको दमकमा रहेको बेलडाङ्गीको भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी हुँदा 3 छाप्रा पूर्ण रूपमा जलेका छन्। आगलागीबाट छाप्रा जल्दा 7 लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
मोरङको लेटाङमा जंगली च्याउ खाँदा एकै परिवारका 3 बिरामी परेका छन्। जंगली च्याउ खाएका लेटाङ नगरपालिका 6 लाखबारीका रेशम मगर, उहाँकी पत्नी कृष्ण कुमारी र बुहारी सुकमाया बिरामी परेको प्रहरीले जनाएको छ। तीनैजनाको विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ।
टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान केन्द्रीय क्याम्पस फुलचोकमा विभिन्न 3 अध्ययन गरिरहेका 11 उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई प्रत्येक वर्ष एनसेल छात्रवृत्ति र सबैभन्दा बढी अङ्कलाई स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका 6 वडा कार्यालय निर्माणका लागि स्थानीय बासिन्दाले निशुल्क जग्गा दान गरेका छन्। पुष्पादेवी रिजालले आफ्नो श्रीमान इन्द्र प्रसाद रिजालको स्मृतिमा र नरेन्द्र प्रसाद रिजालले माता पिता देवी प्रसाद र पवित्रा देवीको स्मृतिमा 2 रोपनी 4 आना जग्गा वडा कार्यालयलाई दान दिनुभएको हो।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो 4.94 अंकले घटेको नेप्से आज 14.61 अंकले घटेर 1307.66 बिन्दुमा झरेको छ। आज बीमा समूहको शेयर सबैभन्दा धेरै झण्डै 116 अङ्कले घटेको छ भने उत्पादन समूहको 25 र होटल समूहको सेयर 22 अङ्कले घटेको छ। हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ। हिजो 44 करोड रुपियाँभन्दा धेरैको सेयर किनबेच भएकोमा आज 34 करोड 45 लाख रुपियाँ बराबरका 7,08,000 कित्ता सेयरको किनबेच भएको छ।
मेरो पनि भन्नु छ।
33 किलो सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीले आत्मसमर्पण गरेको समाचार उज्यालो अनलाइनमा पढेर कामन सिंह पाखरिन फेसबुकमा लेख्नुहुन्छ। राज्यको सुरक्षाका लागि खटिएका प्रहरी हाकिम आफै सुन तस्करको पोल खुल्ने डरले मान्छेको हत्या गरी भाग्ने, अहिले अदालतमा आत्मसमर्पण गर्ने जस्तो घटनाले नेपाल प्रहरीको बेजत मात्र गरेनन्, राष्ट्रिय आन्तरिक सुरक्षा चुनौती पनि उत्तिकै थपेको छ।
बजेटको विषयलाई लिएर सत्ता पक्षकै सांसद आक्रोशित भएको खबर उज्यालो अनलाइनमा पढेर आफ्जे नाम लेखेका साथी ट्विटरमा लेख्नुहुन्छ, सांसदको कुरा पनि सही छ, कर्णालीबाट आउन 50,000 लाग्छ, त्यो बिमा पेपर बोकेर कता जानु, तिनको बारेमा पनि केही सोचन सरकार।
पदम विष्ट ट्विटरमा लेख्नुहुन्छ, ज्येष्ठ नागरिकलाई 1,00,000 स्वास्थ्य बीमा भनिएको छ, यदि सरकारी अस्पतालबाट सेवा लिने हो भने 1,00,000 होइन असीमित रकम निशुल्क पहिल्यै थियो त, अनि निजीलाई दिने हो भने फितलो अनुगमन हुन्छ र कागजी बिरामीका नाममा 1,00,000 हरेक वर्ष निकालिनेछ, हेरविचार गरौं सरकार।
केही दिन अघि नेपाली कामदार मलेसियामा जान नपाइने भन्ने खबर उज्यालो अनलाइनमा पढेर विष्णु प्रसाद धितालले लेख्नु भएको छ। अब विस्तारै अरू देशमा पनि जान बन्द होस्। वैदेशिक रोजगारमा रहेका लाखौं दाजुभाइ दिदीबहिनीहरू आफ्नै देशमा आफ्नै परिवारसँग आफ्नै माटोमा पसिना बगाउन चाहन्छन्।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू बिना नेउपाने र रमा खड्का। अब एउटा विदेशको खबर। नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यमा लुटेराहरूको समूहले गरेको आक्रमणमा कम्तीमा 11 जना सर्वसाधारण मारिएका छन्। गैराती भएको घटनामा अरू थुप्रै मानिस घाइते भएको नाइजेरियाका अधिकारीहरूले बताएका छन्। गएको हप्तादेखि हिंसा चर्किएको जाम्फारामा बस्ने दानमनी र काबारो समुदायका मानिसमाथि लुटेराको समूहले आक्रमण गरेर सम्पत्ति समेत लुटेर लगेको बीबीसीले जनाएको छ। आक्रमण भएको ठाउँमा अहिले सेना र प्रहरीले सुरक्षा व्यवस्था कड़ा पारेको जाम्फारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले बताउनुभयो। त्यस क्षेत्रमा गएको अप्रिल महिनामा पनि लुटेराको समूहले गरेको आक्रमणमा पनि 30 जना सर्वसाधारण गाउँले मारिएका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा नेपाल आर्मीले प्रदेश नम्बर 2 55 रनले हराएको छ। त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले राजु रिजालको 50 र राजेश पुलामी मगरको 40 रन मद्दतमा 244 रन बनाएको थियो। 245 रनको लक्ष्य पछ्याएको 2 प्रदेशले ब्याटिङ थालेको केही बेरमै पानी परेपछि डकवर्थ लुइस नियमका आधारमा 40 ओभरमा 238 रनको लक्ष्य पाएको थियो। तर निर्धारित ओभरमा 2 प्रदेशले 182 रन मात्रै बनाएपछि खेल आर्मीले जितेको हो। आर्मीलाई जिताउन सोमपाल कामीले 3 लिए।
नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टीम विश्व 11 आज राति वेस्ट इन्डिज 11 खेल्दैछ। खेल इङ्ल्याण्डको लर्ड्समा राति 10:15 शुरू हुनेछ। सन्दीप बंगलादेशका अलराउण्डर साकिब अल हसनको स्थानमा लर्ड्स पुगेकाले अन्तिम 11 पर्ने सम्भावना धेरै छ। सन्दीप रहेको विश्व 11 कप्तानी पाकिस्तानका शाहिद अफ्रिदीले गर्नेछन्। विश्व 11 दिनेश कार्तिक, मिचेल म्याकलेनाघन, थिसरा परेरा, राशिद खान, लक्यू रोन्ची, सोएब मल्लिक, तमिम इकबाल, अदिल रसिद, मोहम्मद सामी, साम विलिङ्स, टम कुरान र टाइमल मिल्स रहेका छन्। वेस्ट इन्डिजमा गएको वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले खेल आयोजना गरिएको हो।
र सरकारले आउँदो आर्थिक वर्षदेखि विभिन्न समयमा ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपाली खेलाड़ीलाई मासिक 3,000 रूपियाँ भत्ता उपलब्ध गराउने भएको छ। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले ओलम्पियनलाई आउँदो आर्थिक वर्षदेखि 3,000 रूपियाँ मासिक भत्ता दिने र पछि बढ़ाउँदै लगिने जानकारी दिनुभयो। 100 दिने कार्ययोजनाको प्रगति सार्वजनिक गर्न भएको कार्यक्रममा मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक ल्याउनेले प्रति स्वर्ण 5,000 र अन्य पदक ल्याउनेले 3,000 पाउने निर्णय भने यथावत राखिएको जानकारी दिनुभयो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बजेटमाथि संसदमा छलफल शुरू। प्रतिपक्षी कांग्रेसका सांसदको चर्को विरोध। निर्वाचन क्षेत्र विकास कार्यक्रममा बजेट नदिएको भन्दै सत्ता पक्षकै सांसदको आक्रोश।
रुकुममा 14 बालकद्वारा 3 बालिका बलात्कृत जबरजस्ती करणी गर्ने एकजनालाई धनकुटामा 5 कैद।
33 सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्री पूर्वपक्षका लागि थुनामा। खत्रीको आत्मसमर्पणले अनुसन्धानमा थप सहज भएको प्रहरीको भनाए।
नाइजेरियाको जाम्फारामा लुटेराको आक्रमणमा परि 11 ज्यान गयो।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मीको जित। सन्दीप लामिछाने सम्मिलित टीम विश्व 11 आज राति वेस्ट इन्डिजसँग खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी प्रकाश शर्मा र अर्जुन पोखरेल पनि विदा हुन्छौ। नमस्कार।